इन दोनों को खुद डिसाइड करना चाहिए कि जी इन्होंने किस टाइम जाना है।
आप पिछले 6 साल के स्टैट्स निकाल के देख लें कि मोहम्मद हफीज की एज ए बैट्समैन कंट्रीब्यूशन कितनी है।
Here comes Riyad Mahrez, slow run up, gloves, short sleeves, goal, 2-0 to Leicester.
Serves down the centre onto the forehand, blasted long by Novak Djokovic. Murray has done it.
क्या पाकिस्तानी टीम टेस्ट सीरीज बचा पाएगी? यूनुस खान और मिसबाहुल हक का मुतबादिल कौन? और मोहम्मद हफीज की वापसी क्या सिर्फ बॉलिंग की वजह से ही मुमकिन? खेल के मैदान से अब्दुलरशीद शकूर का सलाम। पाकिस्तान और न्यूजीलैंड के दरमियान आज से हैमिल्टन में शुरू होने वाला दूसरा टेस्ट मैच पाकिस्तानी टीम के लिए अब या कभी नहीं वाली सूरतेहाल का हामिल है, क्योंकि ये सीरीज का आखिरी टेस्ट मैच है और इसी में पाकिस्तान को क्राइस्टचर्च की शिकस्त का हिसाब चुकाकर सीरीज बचानी है। और ये तो आपको पता ही है कि पाकिस्तानी टीम ये टेस्ट मैच अपने कप्तान मिसबाहुल हक के बगैर खेल रही है। उनकी गैर मौजूदगी में अजहर अली को कप्तानी सौंपी गई है। क्राइस्टचर्च के पहले टेस्ट मैच में पाकिस्तानी बैट्समैनों ने कछुए की चाल से बैटिंग करके न्यूजीलैंड के बॉलर्स को हावी होने का पूरा पूरा मौका फराहम किया। मैंने चीफ सेलेक्टर इंजमामुल हक से पूछा कि यह सुस्त रवि, जिसमें अजहर अली ने सिर्फ 31 रन बनाने के लिए 173 गेंदे खेल डाली और पाकिस्तानी टीम 50 ओवर्स में सिर्फ 80 रन ही बना पाई, ये सब कुछ किस हिकमत अमली का नतीजा था? या आपको भी इस अंदाजे क्रिकेट पर हैरत हुई?
कंडीशंस तो होम वालों के लिए भी टफ थी, कोई इतने आसान नहीं था उनके लिए भी खेलना, क्योंकि जी फिर भी वो सेकंड बैटिंग कर रहे थे। तो मेरे ख्याल में कंडीशन टफ थी और हमारे लिए, हमारे लड़कों में एक चीज़ नज़र आई कि हमारे कुछ लड़कों ने 170 बॉलें भी खेली और काफ़ी सारी बॉलें खेल के रन्स थोड़े से ज़रा स्लो किए। मेरी एज ए क्रिकेटर, चीफ सेलेक्टर नहीं कह रहा, मैं क्रिकेटर भी हूँ, एज ए क्रिकेटर मेरे ख्याल में थोड़ी सी हमें और पॉजिटिव क्रिकेट खेलनी चाहिए कि ऐसे विकेटों पर थोड़ा सा है ना पॉजिटिव रहेंगे ना, जिस टाइम बॉलर्स पे थोड़ा सा प्रेशर पड़ेगा तो मेरे ख्याल में ज्यादा बेहतर होगा।
इंजमामुल हक से मैंने पूछा कि क्या हमारे पास मिसबाहुल हक और यूनुस खान के मुतबादिल बैट्समैन मौजूद हैं?
मुश्किल चीज है कि जी मैं कहूंगा कि जी इस टाइम हमारे पास फौरन यूनुस और मिसबाह का रिप्लेसमेंट है, तो वो ऐसा नहीं है। बाबर आजम की एक शक्ल में हमें रिप्लेसमेंट मिली है जो अच्छा है, मेरे ख्याल में वो इनके साथ खेलेगा यूनुस को और मिसबाह के साथ, तो उसको सीखने का मौका मिलेगा। तो हम दूसरे लड़के भी देख रहे हैं कि जो उनके साथ है ना खेल सके, अच्छी परफॉर्मेंस दे सके, कि जो मिडल ऑर्डर में ना उनके साथ कर सके। आसिफ शफीक को जो सब काफ़ी एक्सपीरियंस है उसको ऊपर के नंबर पे लेके आने के खिलाने की कोशिश की है, ताकि वो जिसमें यूनुस और मिसबाह ना जाए तो वो ऊपर के नंबर पे खेल सके। ऐसा ऐसा है, मैं ये नहीं कहूँगा कि यूनुस खान पिछले 20 साल से खेल रहा है तो मेरे पास एक मिनट उसके लिए रिप्लेसमेंट होगी, या मिसबाह जिस तरह खेल रहा है, लेकिन इंशाल्लाह ऐसा ऐसा एक की मिली है दूसरे की भी, ऐसा ऐसा ना हम कोशिश कर रहे हैं कि जी इनकी भी रिप्लेसमेंट हमारे पास होनी चाहिए।
इंजमामुल हक से अगला सवाल भी मिसबाह और यूनुस से मुतालिक ही था कि क्या ऑस्ट्रेलवी दौरे के बाद पाकिस्तानी टीम के नए दौर का आगाज होगा?
देखिए, अगर आप न्यू एरा की बात ये करेंगे कि जी मिसबाह और यूनुस को आप है ना लेस करके बात कर रहे हैं, तो मैं ये कहूँगा कि मैं इस तरह नहीं देख रहा। मैं ये कह रहा हूँ कि इन दोनों ने पाकिस्तान के लिए बड़ी परफॉर्मेंस दी है, इन दोनों को खुद डिसाइड करना चाहिए कि जी इन्होंने किस टाइम जाना है। हाँ, ये इसमें कोई शक नहीं है कि जैसे हम 18-20 साल हो जाए किसी को खेलते हुए और उम्र भी हो जाए तो टाइम ज़रूर आता है जाने का, लेकिन हमें ये हमारे सीनियर प्लेयर्स हैं, तो अभी मैं ऑस्ट्रेलिया के बाद का नहीं सोच रहा। ऑस्ट्रेलिया में हमारी परफॉर्मेंस अच्छी हो तो बहुत अच्छी चीज़ है। हाँ, उसके बाद हमें यंगस्टर ज़रूर लेके आने होंगे। अगर आप पिछली 3 से 4 जो हमने सिलेक्शंस की हैं, तो मेरे ख्याल में आपने काफ़ी सारे यंग लड़कों को आपने देखा होगा कि जी हाँ मैंने टीम में लेके आ रहे हैं, क्योंकि जी कुछ हमारे जिन लड़कों को लेके आए उन्होंने अच्छी परफॉर्मेंस दी, कुछ नहीं भी दे सके, ये नहीं कि जो हम लेके आ रहे हैं वो बेहतरीन परफॉर्मेंस ही दे रहे हैं, कुछ उन्होंने अच्छी परफॉर्मेंस भी दी है। तो इसी तरह ही हमारा ना थोड़ा सा सेट होके ना टीम है ना डेवलप होगी, तो इंशाल्लाह 6-8 महीने में ना हम बहुत जल्दी कर रहे हैं कि जी हमारी बिल्कुल एकदम कम्बिनेशन बन जाए। थोड़ा सा हमें टाइम लगेगा, लेकिन इंशाल्लाह उसमें ये कि आपको कम्बिनेशन दिखेगा।
इंजमामुल हक से मेरा आखिरी सवाल ऑलराउंडर मोहम्मद नवाज के बारे में था, जो वेस्ट इंडीज के खिलाफ सीरीज में नाकाम हुए, लेकिन उसके बावजूद उन्हें न्यूजीलैंड के दौरे के लिए टीम में शामिल किया गया। क्या वहाँ की कंडीशंस मोहम्मद नवाज के हक में थी जो ये सिलेक्शन आप लोगों ने किया?
नवाज का थोड़ा सा रोल है ना थोड़ा सा एक्सप्लेन करने वाला है कि लोग, मैं नवाज का जो एज ए सिलेक्टर जो रोल देखता हूँ नवाज का, कि आके हमारे बॉलर्स को रेस्ट देना और बीच में 10 से 12 ओवर करना जिसमें उसने स्कोर ना दे, कि बैट्समैन को खुले रन ना दे। तो जो हमारे स्ट्राइक बॉलर्स हैं, 3 फास्ट बॉलर्स और यासिर जो स्पिनर एक है, वो आके फिर हमला करें, کہ ہمارے بالرز کو ریسٹ دینا, اس میں سے اگر اس کو ایک سے دو وکٹ مل جائے تو ویل اینڈ گڈ, بہت اچھی چیز ہے. اس کا بالنگ کا پارٹ ہے نا, ہم صرف اس کا اتنا سا دیکھتے تھے, جو بیٹنگ کا پارٹ تھا کہ وہ صحیح ہے کہ جی جو ہم نے اس سے توقع کر رہے تھے کہ جی نمبر سکس پہ جو بیٹس مین آ کے آل راؤنڈر اسکور کرے گا, وہ اس نے ویسے اسکور نہیں کیے. لیکن پھر وہی والی بات ہے کہ جی ہمیں نا ایک سیریز کے بعد ہے نا مشکل ہے کہ جی ہمارے لیے کہ جی ہم پھر چینج کر دیں, کہ جی ایک کمبینیشن دکھ رہا ہے, ٹیم بھی جیتی ہے, اس میں اچھی پرفارمنس آ رہی ہے, وہ ہمارا ٹی ٹوینٹی کا اور ون ڈے کا بھی پلیئر ہے. ایسے پلیئرز کو اگر ہم کانفیڈینس دے تو میرے خیال میں کہ یہ پلیئر بن سکتے ہیں.
محمد حفیظ اپنے کریئر کے اہم موڑ پر ہیں. ایک جانب پاکستانی ٹیم میں واپسی کے لیے انہیں ڈومیسٹک کرکٹ میں رنز کرنے ہیں جو ہو نہیں پا رہے, اور دوسری جانب انہیں اپنے بالنگ ایکشن کے بائیو میکینک تجزیے کی رپورٹ کا بھی انتظار ہے. محمد حفیظ کے بارے میں یہ تاثر دینے کی کوشش کی گئی ہے کہ انہوں نے اپنے کریئر کو بچانے کی کوشش کے طور پر اپنے بالنگ ایکشن کا بائیو میکینک ٹیسٹ دیا تاکہ بیٹنگ نہ صحیح بالنگ کے بل پر ہی ٹیم میں دوبارہ جگہ بنا سکیں. تو کیا واقعی ایسا ہی ہے؟
بالنگ ایک میرا ایسا نیچرل میرے اندر ایک وہ موجود ہے جس کو میں مس کر رہا ہوں, تو میں اپنی ذات کے اس مسنگ پارٹ کو ریوائیو کرنے کی کوشش کر رہا ہوں کہ میں ایز اے پلیئر اگر میں ایز اے بالر بھی اپنی ٹیم کے کام آ سکتا ہوں تو وہ جس وجہ سے بھی رکا ہوا ہے میں اس کو ختم کرنا چاہتا ہوں. اس میں انٹرنیشنل کرکٹ کا ریوائیو ہونا وہ قطن منسلک نہیں ہے. میری بیٹنگ آپ سب لوگوں کے سامنے سٹیٹس موجود ہیں, آپ جا کے چیک کر لیں. پچھلے 2010 سے لے کے اب تک کی کرکٹ میں الحمدللہ لگاتار کھیل رہا ہوں پاکستان کے لیے. آپ پچھلے 6 سال کے سٹیٹس نکال کے دیکھ لیں کہ محمد حفیظ کی ایز اے بیٹسمین کنٹریبیوشن کتنی ہے.
محمد حفیظ سے یہ بھی سوال کیا جاتا رہا کہ بالنگ ایکشن پر بہت زیادہ توجہ دینے کے سبب ان کی بیٹنگ متاثر ہوئی, تو کیا یہ بات بھی درست ہے؟
ایز اے بیٹسمین سٹیٹس سب کے سامنے, میں نے ایک سال میں جتنی کرکٹ ایز اے بیٹسمین کھیلی ہے ذرا اس کو بھی اگر دیکھ لیا جائے تو اندازہ ہو جائے گا کہ میں نے ٹیسٹ کرکٹ ون ڈے میں اور ٹی ٹوینٹی میں جب سے یہ بین ہوا ہے میری بالنگ میں نے ایز اے بیٹسمین کیا پرفارم کیا ہوا ہے. تو وہ کہنے کا کوئی فائدہ نہیں ہے, اگر ہم سٹیٹس دیکھ لیں تو وہ جواب وہیں پہ مل جائے گا. رہی بات ایز اے آل راؤنڈر واپس آنے کی یا بالنگ کی وجہ سے پریشر آنے کی, تو ایسا بالکل نہیں ہے. میں ہمیشہ سے بیٹسمین ہوں اور اپنے آپ کو ایز اے بیٹسمین ہی ہمیشہ سمجھتا ہوں, اسی کے لیے محنت کرتا ہوں. بالنگ ایک ایسا پلس پوائنٹ تھا میرا جس نے پاکستان ٹیم کو ایک بہتر کمبینیشن بنانے میں بہت زیادہ رول پلے کیا, اور انشاءاللہ آگے بھی کوشش کروں گا کہ انشاءاللہ اس رزلٹ کے پازیٹیو آنے کے بعد دوبارہ سے وہ جاب جو ڈسکنیکٹ ہوئی ہوئی ہے اس کو دوبارہ سے کنیکٹ کر سکوں.
گزشتہ دنوں پاکستان کرکٹ بورڈ کے چیئرمین شہریار خان سے بھی ایک بیان منسوب ہوا کہ محمد حفیظ کی صرف بیٹسمین کی حیثیت سے ٹیم میں واپسی مشکل ہوگی. اس بارے میں خود حفیظ کیا کہتے ہیں؟
کسی کے بیان دینے سے, کوئی بھی ہو, کسی کے بھی کہہ دینے سے کبھی کچھ نہیں ہوتا. سو آئی بلیو آن مائی سیلف کہ میں پاکستان کے لیے الحمدللہ مزید سروسز دے سکتا ہوں.
Championship point for a third time on a second serve now. Serves down the centre onto the forehand. Blasted long by Novak Djokovic. Murray has done it. He is the world's number one for 2016.
برطانیہ کے اینڈی مرے نے سال 2016 کا اختتام عالمی نمبر ایک رینکنگ پر کیا ہے. اے ٹی پی ٹور فائنلز کے فیصلہ کن مقابلے میں انہوں نے نوویک جوکوویچ کو شکست دی. اگر جوکوویچ یہ فائنل جیت جاتے تو وہ عالمی نمبر ایک رینکنگ دوبارہ حاصل کر لیتے, لیکن اب انہیں آسٹریلین اوپن تک انتظار کرنا ہوگا. جوکوویچ نے اس سال 2 گرینڈ سلیمز ٹائٹلز آسٹریلین اوپن اور فرینچ اوپن جیتے, اور دونوں کے فائنلز میں انہوں نے اینڈی مرے کو شکست دی. لیکن اینڈی مرے اس سال ومبلڈن جیتنے میں کامیاب رہے.
Here comes Riyad Mahrez, slow run up, gloves, short sleeves, goal! 2-0 to Leicester.
چیمپئنز لیگ میں انگلش ٹیموں کی کارکردگی اچھی رہی ہے. لیسٹر, آرسنل اور مینچسٹر سٹی ان 12 ٹیموں میں شامل ہیں جو اب تک ناک آؤٹ مرحلے میں پہنچ چکی ہیں. صرف 4 ٹیموں کا فیصلہ ہونا باقی ہے. مینچسٹر سٹی کے مینیجر پیپ گارڈیولا خوش ہیں کہ اگلے مرحلے میں انہیں اپنی سابقہ ٹیم بائرن میونخ کا سامنا نہیں کرنا پڑے گا. دونوں ٹیمیں اپنے اپنے گروپ میں دوسرے نمبر پر آئی ہیں. دلچسپ بات یہ ہے کہ لیسٹر کی ٹیم چیمپئنز لیگ میں پہلی مرتبہ حصہ لیتے ہوئے شاندار کارکردگی دکھا رہی ہے, لیکن پریمیئر لیگ میں اس کا حال بہت برا ہے. گزشتہ سال اس نے پریمیئر لیگ ٹائٹل جیت کر سب کو حیران کر دیا تھا, لیکن اس وقت وہ پوائنٹس ٹیبل پر 14th نمبر پر ہے. اور آخر میں ایشین اسپورٹس بیٹ لاہور سے سلطان محمود.
اسلام آباد میں پاکستان کے فرحان محبوب نے اپنے ہم وطن فرحان زمان کو 3-1 سے ہرا کر سی ایس انٹرنیشنل اسکواش چیمپئن شپ جیت لی. بیجنگ میں ڈنمارک کے جان جارجنسن نے چین کے ورلڈ اور اولمپک چیمپئن چین لونگ کو 2-0 سے ہرا کر چائنا اوپن بیڈمنٹن چیمپئن شپ میں مین سنگلس ٹائٹل جیت لیا. انڈیا کی پی ایس سندھو نے چین کی سین یو کو 2-1 سے ہرا کر خواتین کا ٹائٹل جیتا. نیپال نے مکاؤ کو 1-0 سے ہرا کر ایشین فٹ بال کنفیڈریشن سالیڈیریٹی کپ فٹ بال ٹورنامنٹ جیت لیا. نیلسن میں نیوزی لینڈ نے پاکستان کو 5 میچوں کی ویمن ون ڈے انٹرنیشنل کرکٹ سیریز میں 5-0 سے ہرا دیا. پاکستان ویمن ٹیم اس دور پر کوئی میچ نہیں جیت سکی. اور نئی دہلی میں ویسٹ انڈیز ویمن نے انڈین ویمن کے خلاف 3 میچوں کی سیریز 3-0 سے جیت لی. جونیئر ورلڈ کپ ہاکی ٹورنامنٹ اگلے ماہ کی 8 تاریخ سے انڈیا کے شہر لکھنؤ میں شروع ہو رہا ہے. ٹورنامنٹ میں 16 ٹیمیں شرکت کر رہی ہیں جنہیں 4 گروپوں میں تقسیم کیا گیا ہے. پاکستان کو گروپ ڈی میں رکھا گیا ہے جس میں بیلجیم، ہالینڈ اور مصر شامل ہیں.
اسی کے ساتھ اب عبدالرشید شکور کو اجازت دیجیے.